رسول الكريم تبارک و تعالی جب آدم علیہ السلام کو بنانے کا ارادہ کرتے ہیں، اللہ تعالی نے آدم علیہ السلام کو پیدا فرمانے کا جو ارادہ کرتے ہیں اور اس کو فرشتوں پر بھی ظاہر کیا، اور فرشتوں نے یہ برداشت کی اللہ کے دربار، اللہ تعالیٰ کے دربار میں ایسی مخلوق پیدا فرمانے جا رہا ہے جو جنوب کی عمرے جی کر بھی فساد پڑے گی، اس سے یہ معلوم ہوا کہ فساد کرنا اور یہ چیزیں کرنا ان بندہ کرے پسندیدہ نہیں ہے، اللہ کے ہاں یہ ناپسندیدہ چیز ہے، تو ملائکہ کے اس سوال کے جواب میں اللہ تبارک و تعالی نے جب آدم علیہ السلام کو پیدا فرمایا اور ملائکہ کو کیا حکم دیا، سجدہ کرو، سجدہ تعظیم، گویا کہ آدم علیہ السلام کی افضلیت اور فضیلت کو ظاہر کرنا، اور اس فضیلت کو آدم علیہ السلام کے اس افضلیت کو ثابت کرنے کے لیے آدم علیہ السلام کی فرشتوں پر برتری اور افضلیت کو ثابت کرنے کے لیے اللہ تعالی نے کس چیز کو منتخب کیا، آدم علیہ السلام اس کی شکل و صورت اس لیے ہے اس لیے افضل ہے، یا آدم علیہ السلام کے پاس اور کوئی خزانہ یا اور کوئی چیز ہے اس لیے افضل ہے جو فرشتوں کے پاس نہیں ہے، لیکن آدم علیہ السلام کو جو فرشتوں پر ترجیح دی گئی، فضیلت دی گئی، اور اس فضیلت کو ظاہر کرنے کے لیے اللہ تعالیٰ نے جس چیز کا انتخاب کیا جس کے ذریعے فرشتوں پر آدم علیہ السلام کی افضلیت کو کیا ثابت کیا گیا، وہ کیا چیز، علماء کرام نے فرمایا کہ اگر اس سے کوئی افضل چیز ہوتی تو اللہ تعالیٰ اسی کا انتخاب کرے، اللہ تعالیٰ اسی چیز کا انتخاب کرتے، چونکہ اس سے افضل کوئی چیز نہیں ہے، इसीलिए इसी अफजल तरीन चीज को अल्लाह तबारक तआला ने आदम अलैहिस्सलाम की अफजलियत को साबित करने के लिए मुंतसब किया। और वो चीज क्या है? वो चीज है इल्म। وعلم آدم الأسماء كلها ثم عرضهم على الملائكة فقال أنبئوني بأسماء هؤلاء الكفر. الله تعالى نے آدم علیہ السلام کو علم عطا کیا اور پھر فرشتوں سے بطور امتحان کے کہا بھائی بتاؤ مجھے اگر تم کہتے ہو سے امتحان لیا تو وہ اس امتحان میں کامیاب نہیں ہوئے اور جب آدم علیہ السلام سے کہا گیا تو آدم علیہ السلام نے سر پر کر کے سنایا تو گویا آدم علیہ السلام کو جو فضیلت ملی فرشتوں کا وہ کس چیز سے ملی؟ علم سے آدم علیہ السلام کو یا بنی آدم کو جو فضیلت ملی ہے فرشتوں کے بھی اوپر حالانکہ فرشتے ایک بہت عمدہ اور اللہ تعالیٰ کے پسندیدہ نورانی ایک مخلوق ہے پہلا مخلوق ہے تو ایسی ویسی مخلوق نہیں اللہ تعالیٰ کے قرب میں رہنے والی مخلوق اور اللہ تعالیٰ کی بہت سے راز کی باتیں جاننے والی مخلوق اور اللہ تعالیٰ کے احکام کو بغیر کسی چیز کرا کر کے اور ان کو عمل میں لانے والی مخلوق فرشتوں کے مخلوق اس پر بنی آدم کو جو فضیلت دی گئی اس فضیلت کی وجہ جو قرآن بیان کی علماء کرام نے یہ فرمایا کہ اگر اس سے زیادہ کوئی چیز فضیلت کی ہوگی تو اسی کا انتخاب ہوتا کہ دیکھو ہم نے اس کو یہ چیز دی ہے آپ کے پاس نہیں ہے اس لیے آپ جائیں لیکن کسی ایسی چیز کا انتخاب نہیں بچوں دینے میں علم آدم الاسماء کلہا یعنی یہ جو علم اصل میں ہے یہ انسان میں وضیلت ہے کیا ہے یہ انسان کے اندر موجود ہے اور یہ جو معلومات یا جن کا اسی لیے ان کو کہتے ہیں انکشاف ہے جسے ہم کہتے ہیں سائنس انکشاف یا تحقیق یا یہ کہتے ہیں جی کیا ایکسپلوریشن یا ڈسکوری اور جو بھی ہے یعنی اصل میں وہ چیز موجود ہے اور اس کی حقیقت سے انسان اپنے تجربوں سے کچھ کسی حصے کا پردہ اٹھا دیتا ہے اور اس کے کسی حد تک اس کو سمجھنے کی صلاحیت اختیار کر لیتا ہے اصل میں یہ جو علم ہے یہ انسان کے اندر وضعیت انسان یہ جو انسان ہے یہ انسان صورت یعنی سائز کے اعتبار سے یہ عالم صغیر ہے اور یہ کائنات اس کو عالم کبیر اگر اس کی آپ اس کی اس کے حدود اور اس کی لمبائی چوڑائی اور اس کو لے لیں لیکن اگر معنی کے اعتبار سے لے لیں حقیقت کے اعتبار سے لے لیں تو پھر آدم جو ہے یہ عالم کبیر ہے اور یہ کائنات عالم صغیر ہے کیوں مثل مشہور ہے جو عالم میں ہے وہ آدم میں ہے جو آدم میں ہے وہ عالم میں نہیں ہے جو عالم میں ہے وہ آدم میں ہے اور جو آدم میں ہے وہ عالم میں نہیں ہے اب اسی لیے آپ دیکھو اسلام کا بغور جائزہ قرآن کا حدیث کا شرعی احکام کا فقہ کا اس سارے کا بغور جائزہ لے لو تو وہاں ہر ہر موقع پر اس انسان کی خدمت اور بھلائی کا پہلو ملے گا. جہاں سے بھی دیکھو جس نقطۂ نظر سے بھی دیکھو وہاں کی اسلام کیا چاہتا ہے, یہ چاہتا ہے کہ اس یہ جو انسان ہے اس انسان کی بھلائی ہو, اس کا خیر ہو, اور اس کو اسلام نے کیا بنایا, عبادتوں میں اسے افضل عبادت بنانا. ہر جگہ میں اس انسان کی شرافت, اس کی عظمت اور اس کی فضل منزلت اس کو اسلام کیا کرتا ہے, اجاگر بھی کرتا ہے, اس کی حفاظت بھی کرتا ہے, اجاگر بھی کرتا ہے, اس کی حفاظت بھی کرتا ہے. کیونکہ اللہ نے جب اس انسان کو بنایا اس کو ایک عجیب مخلوق بنایا, سب مخلوق میں سے پسندیدہ مخلوق بنایا, یعنی افضل مخلوق بنایا. اب اس میں کچھ لوگ تو ناپسندیدہ کام کرتے ہیں تو ناپسندیدہ ہو جاتے ہیں, لیکن اشرف مخلوق بنایا, اشرف مخلوق بنایا نہیں بنایا. جب تک انسان اس بنیادی حقیقت کو نہیں سمجھے گا تو وہ اسلام کی روح کو نہیں سمجھے گا, اس میں اس کی اپنی حقیقت بھی کیا ہے اسی میں چھپی ہوئی ہے. یہ بھی آدم کی نوا سے ہے, اسی قسم سے ہے, اور جو دوسرے مخلوق ہے یہ بھی بنی آدم کی نوا سے ہے. اور عربی کا مشہور مقولہ ہے طرف نفس ہوں فقط طرف رب, جس نے اپنے آپ کو پہچانا اس نے خدا کو پہچانا, جس نے اپنے آپ کو پہچانا اس نے خدا کو پہچانا. تو اصل میں انسان جو اس وقت ہے وہ اس علمی دولت سے محروم ہے. غیر مسلم تو غیر مسلم تو محروم ہے ہی, اور مسلمان بھی درجہ خود اس علمی دولت سے کیا ہے, محروم ہے. اور سب سے افضل یہ چیز ثابت ہو گئی یا سمجھ میں آ گئی کہ سب سے اگر دنیا میں کوئی افضلیت کی چیز ہے, کوئی بہترین چیز ہے کہ جسے یہ انسان فرشتوں سے بھی بازی لے جاتا ہے, کس وجہ سے لیتا ہے, علم کی وجہ سے لیتا ہے, لیتا ہے نہیں لیتا, علم کی وجہ سے لیتا ہے. اب اس علم کو اور اس علم کی انتہا کو انتہا اس علم کی, اور قرآن کا اسلام کا اور اسلوب نرالا ہو کر ہر چیز جو ہے انسان اگر اس میں غور کرے گا تو وہ جتنا جتنا اس کا دل اتنا ہی اتنا اس کا دل زیادہ ہوتا چلا جائے گا. آپ کہیں گے کہ ہاں بھائی آپ کو عالم ہونا چاہیے, اور عالم اتنا بڑا ہونا اتنا بڑا اتنا بڑا کہ کوئی بھی مقدار مقرر کرو, اور جو بھی مقدار بیان کرے تو اس مقدار کی بھی ایک حد ہو جائے گی. جو بھی مقدار بیان کرے اس مقدار کی اس کوانٹیٹی کی ایک حد ہو گی. اب کیا فرمانا اور کب الزی علم علی اسے اسلوب کیا ہر عالم کے اوپر ایک عالم جہاں تک لے جاؤ وہاں تک لے جاؤ گے انفینٹی تک چلا جائے گا, کوئی حد مقرر رہے گی. اور کون کتنا بڑا عالم ہے اس کے اوپر بھی ایک عالم. حضرت کس سے پوچھا تھا, حضرت گنگوئی اور رحما سے کسی نے پوچھا کہ حضرت میں نے سنا ہے کہ حضرت شیخ سید عبد القادر جیلانی رحمت اللہ علیہ بڑے دین گرانے کی حویلا مشہور ہیں, اولیاء کرام میں خاص مقام ہے. تو میں نے سنا ہے کہ ان کے قدم مبارک کے نیچے 500 اولیاء کرام کی جن گردنیں ہیں, مقام بیان کرنا چاہتے ہیں. حضرت گنگوئی تو فقیر ہے, فقیر ہے بندہ, یہ پوچھنے والا اس کے عقیدہ اس کا عقیدہ خراب نہ ہو جائے تو جواب کتنا عمدہ دیا تھا. ہاں بھائی ہوگا, لیکن یہ پر بھی کسی کا ہوگا. ٹھیک ہے, اللہ نے ان کو ایک مقام دیا علم میں, اور اللہ نے ان کو ایک مقام دیا ولایت میں. بہت بڑے ولی ہیں, بہت بڑی ولایت کے حامل ہیں, لیکن ان سے اوپر بھی درجہ والے, ان سے اوپر بھی درجہ والے. حضرت فرید الدین عطار رحمت اللہ علیہ بہت بڑے ولی گزرے, اور ان کی ہدایت کا عجیب واقعہ لکھا ہے کتابوں میں. حضرت فرید الدین عطار رحمت اللہ علیہ عطار کی دکان کرتے تھے, یہ اس میں بہت بوتلیں ہوتی ہیں دکان میں, کسی میں عطر, کسی میں پھول, کسی میں پھول, کسی میں پھول. ایک شخص آیا, ایک بوتل اٹھاتا ہے اس کا دفن چاہتا ہے تو پھر رکھتا ہے, دوسری بوتل اٹھاتا ہے اس کا دفن, اور یہی گھنٹہ بھر کرتے رہتا ہے. بھائی کیا کچھ لینا دینا بھی ہے کیا؟ صرف بوتل کھولتا ہے رکھتا ہے, کیا کرتا ہے؟ ابھی عطار عام آدمی تھے, ابھی وہ عطار نہیں بنے. اس شخص نے کہا کہ یہ دیکھتا ہوں کہ تمہاری روح کتنی بوتلوں میں بند ہے, یہ بوتل کے اوپر کیسے نکلے گی, یہ کتنے میں بند ہیں, میں دیکھتا ہوں کہ تمہاری. اب اس نے کہا جائے گا وہ کیسے نکلے گی, جیسے تمہاری نکلے گی ویسے میری بھی نکلے گی, اور ایسا ہو نہیں سکتا. میں دیکھوں نیچے اس کی دکان سے نیچے اتر کر نیچے اپنے چادر جو بھی تھا بندہ اس کو بچھایا اور لے گا لا الہ الا اللہ, اور اسی کے ساتھ اس کی روح کروا سکتا. اب اس کے ایک گیپ سے ہدایت کا ایک ذریعہ تھا اگر کام کے لیے, تو اس نے اس دکان سے چھلانگ ماری اور اس کی دل پر ایک چوٹ لگ گئی, اور اس چوٹ نے یہ کام کیا کہ اب فرید اب فرید الدین عطار, اور مولانا رومی جیسا شخص, مولانا رومی جیسا شخص, مولانا رومی ایسے ہیں وہ ایک جگہ کہتے ہیں جب میں نے ان آسمانوں کی وسعت دیکھی اب میں مجھے معلوم نہیں میرا سینہ کیوں نہیں پھٹ گیا, میرے سینے نے اس وسعت کو کیسے برداشت کر لیا. یہ چیزیں ہیں کیا لگتی سب کا گریٹ گریٹ یعنی جب اس کا ایک گریٹ کا الگ مطلب ہوتا ہے, اور یہ گریٹ کشمیری میں گریٹ جب اس کا یہ انسان کو اللہ نے وہ چیز بنایا ہے, اس انسان کو اللہ نے وہ چیز بنایا ہے, اسی لیے انسان اگر اپنے مقام سے کیا ہو جائے, اپنے مقام کو پہچانے, کیونکہ خدا کی قسم یہ ساری کائنات اس کے لیے کوئی چیز نہیں, لیکن یہ ایک مولانا نے ایک حکایت لکھی ہے کہ ایک شاہی باز, پرندہ شاہین جسے کہتے ہیں, अभी बादशाह के पास रहता था। अब एक दिन बादशाह के दरबार से निकलकर एक बुढ़िया के कुटिया में घुस गया। अब इस बुढ़िया ने बुढ़िया शाहीन को क्या कहा, बुढ़िया को शाह क्या समझे, क्या चीज है शाही दरबार का परिंदा, क्या चीज है। अब बुढ़िया मोहब्बत करने लगी, तो वो पता नहीं किस जालिम के पास था, देखो कितने नाकों में उतार दी, वो पता नहीं किस जालिम के पास था, कितने पत्थर बड़े पत्थर काटता, और वो देखो चोंच कितनी बड़ी है, पता नहीं किस जालिम के चोंच काटा। अब इस बुढ़िया ने अपनी तरफ से मोहब्बत किया, अब देखो इस बात को क्या बना दिया, बेकार हो गया नहीं हो गया। अब वो पछताया, मैं वहां से निकला। इसी तरह से ये दुनिया की गुड़िया भी हमें मोहब्बत करती, ये दुनिया की गुड़िया हमें मोहब्बत करती है, और इसने हमारे पर तबके क्या है। इसीलिए हिराम साहब नहीं समझ पा रहा है कि वो उसने उतनी उड़ान कहां से करी, मौलाना ने उन आसमानों की वसत का शहर कैसे की, ये समझने से हासिल है। क्यों, हमारे पर पहले ही कर चुके, हमारे पर पहले ही कर चुके, अभी के तो कैसे विधान करें। तो डॉक्टर साहब ने कहा, नफीमान साहब, जब मेरा गुजर शहबे तूबा से हुआ, जब मेरा गुजर, और हमने कहा शायरी कह रहा, हमने क्या कहा, ये एक शायर का तखैल है, तसव्वुर है, ये न तखैल है न तसव्वुर है बल्कि हकीकत है, ये न तखैल है न तसव्वुर है बल्कि एक हकीकत है। शायद थोड़ा सुने देखा है, मौलाना ये कहते हैं कि मैंने जब आसमानों की वसत देखी तो मैंने मेरा सिर, अब इसका इतना मुकाम होकर भी वो कहते हैं कि अवतार साहब शहरों से घूम कर आए, मौला रोनी भी एक कूचे में पड़ा। यानी इन हिकायात को अर्ज करने का मतलब है कि इस इल्म की कोई इंतहा नहीं है, इसकी वसअत का अंदाजा नहीं है, इस इल्म की इंतहा नहीं है। फौकुल्लज़ी इल्मिन अलीम, हर आलिम के ऊपर एक आलिम। इसीलिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ताला ने जो इल्म अता फरमाया, उतीतुल इल्म अव्वलीन व आखरीन, कमा कहा अलैहि सलाम, मुझे आखरीन और अव्वलीन का इल्म दिया गया, और जो पहले अंबिया थे उन अंबिया को इल्म दिया अल्लाह ताला ने, तो किसी किसी शोबे या किसी किसी तजल्लिए सिफात, अल्लाह ताला की किसी सिफत की तजल्ली उन पर गालिब रही, लेकिन नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का ताल्लुक ज़ात इलाही से था, और ज़ात जो होती है सिफात की जामिया होती है। इसीलिए हुज़ूर अक़दस सल्लल्लाहु अलैहि वसल्लम भी इल्म के एतबार से और हर एतबार से जामियत के मजहर थे, जामियत के यानी पूरे उलूम को जमा करके हुज़ूर अक़दस सल्लल्लाहु अलैहि वसल्लम का उनका उसका अतर उनको अल्लाह ताला ने अता किया। इसीलिए उनके मर्तबे का, उनके मर्तबे का कोई अंदाजा भी नहीं कर सकता, पाने का तो सवाल ही नहीं, अंदाजा भी नहीं कर सकता, अंदाजा नहीं कर सकता कि उनके इल्म का समुंदर कितना गहरा था। और क्या फरमाया, फरमाया मा आना बशरू मिस्र को, क्या है وما انا بشر مثلكم یوحا الی. اب یہاں سے بھی دیکھو نبی کریم صلی اللہ علیہ وسلم کا اللہ تعالیٰ نے کتنی فضیلت ادا کر دی کہ ہم اس فضیلت کا اندازہ بھی نہیں کر سکتے, بڑے سے بڑا ولی بھی اندازہ نہیں کر سکتا, بڑے سے بڑا عالم اندازہ نہیں کر سکتا, ہماری تو کوئی حیثیت یہ نہیں. تو یہ ساری چیز جو حضور اکبر صلی اللہ علیہ وسلم کو دی گئی تو قرآن میں اللہ تعالیٰ نے کیا فرمایا, اے محمد صلی اللہ علیہ وسلم ان کو کہہ دیجیے میں آپ جیسا ایک بشر ہوں, آپ جیسا. ہاں فرق ایک ہے, فرق ایک فرق, بشر میں آپ جیسا میں نہیں ہوں مگر بشر آپ جیسا, ماں آنا بشر ہوں مثل ہوں اللہ یوں ہا لیا مگر میرے پاس وحی آتی ہے, یعنی اللہ نے ان کو علم دیا, اس علم کی وجہ سے سارا جو فرق ہے اس کی وجہ سے, ورنہ فرمایا میں آپ جیسا ایک بشر. میری بات سمجھنی, ذہن میں آتی ہے نہیں آتی. آدم علیہ السلام کو افضلیت اس کی جو ظاہر کی گئی فرشتوں پر کس وجہ سے دی؟ علم کی وجہ سے. نبی کریم صلی اللہ علیہ وسلم اللہ تعالیٰ نے فرمایا قرآن کی آیت ہے کہ اے محمد صلی اللہ علیہ وسلم اب ان کو کہہ دیجئے میں آپ جیسا ہی بشر ہوں. اور فرق جس چیز کا ہے وہ کس کا ہے, یعنی یہ وحی آتی ہے حضور صلی اللہ علیہ وسلم, وحی کیا ہے؟ یہ علم قطعی ہے, ہمارا علم ہے اس میں, یعنی وہ اتنا یقینی نہیں ہوتا, کچھ سنی سنائی باتیں, کچھ ضمنی باتیں کچھ. اور یہ جو وحی ہے یہ علم یقین قطعی ہے, علم ہی تو ہے, علم ہی کی ایک قسم تو ہے کہ ایسا علم جو بالکل قطعی ہے, جس میں بالکل یقینی ہے, جس میں کوئی نور دوسری یا شبہ شک شائب اس چیز کی کوئی چیز اس میں داخل نہیں ہو سکتی. علم ہی کی تو ایک قسم ہے, یا اور کچھ ہے, یا سونے کا پہاڑ ہے, یا سونے کا کوئی سمندر ہے, یا کوئی اور دولت کا ڈھیر ہے, وہی کیا ہے؟ علم ہی تو ہے, علم ہی کی قسم ہے کہ نہیں؟ اب اس وجہ سے حضور اکبر صلی اللہ علیہ وسلم کو وہ مقام ملا. سمجھ گئے؟ اسی لیے کہ جو شخص علم حاصل کرے گا اور یا حاصل کرنے کی کوشش کرے اس نیت سے کہ وہ احیاء اسلام کے لیے کام کرے, اسلام میں پھر سے وہ جان ڈھالنے کی اس میں نیت ہو, اس نیت سے علم حاصل کرے, تو فرمایا نبی کریم صلی اللہ علیہ وسلم نے اس کے اور انبیاء کے درمیان صرف ایک درجے کا فرق ہوگا, انبیاء کے اور اس کے درمیان ایک درجے کا فرق ہوگا. اس دنیا میں اس سرزمین پر افضل ترین چیز کون سی ہے؟ قرآن. اس سے افضل کوئی چیز ہے اس روئے زمین پر؟ اگر کوئی افضل ترین چیز ہے وہ کون سی ہے؟ قرآن ہے, جس کو اللہ نے ہمارے پاس بھیجا ہے. اس سے افضل کوئی چیز نہیں. اب جتنی چیزیں آپ کو نظر آ جائیں گی, عظمت کی, برکت کی, یا جو بھی ہے, قرآن سے افضل کوئی چیز نہیں, قرآن سے افضل کوئی چیز ہے. اور قرآن کیا ہے؟ یہ علم حقیقی کی ایک اعلی ترین, بلکہ اس کا جامعہ ہے, اس کا اصلی منبع ہے. تو ہم لوگ جو ہیں, ہم لوگ اپنی زندگی کو इस तरह से गवा रहे हैं जिस तरह बर्फ को धूप में रखकर वो बर्फ पिघल रही है, इसी तरह हमारी जिंदगी पिघल रही है, इसी तरह हमारी जिंदगी। लेकिन जो असल नियामत और दौलत इस दुनिया में हासिल करनी थी, उस दौलत को हासिल करने की हमें वो अदनासी तहरीक भी नहीं अभी दिल में हो रही है। अब उस बुढ़िया ने उस बाज को कहा इसको भूख लगी है, अब उसके लिए मक्की लाई, ये लाए, हाँ वो बादशाह के बस क्या खाता था, तो बुढ़िया कहां से लाएगी, बुढ़िया कहां से लाएगी। इसी तरह से ये दुनिया की जो ये बुढ़िया है, इसने जो हमारे सामने चीजें रखी हैं, इसने हमें असल मंजिल से क्या किया है, यानी उस मंजिल को हमारी आंखों से ओझल कर दिया। जब तक इस इंसान को अपनी हकीकत समझने की, जानने की, इसमें वो तलब सादे पैदा नहीं होगी, ये कामयाब नहीं होगा, इसकी जिंदगी पिघल जाएगी उसी बर्फ की तरह जो तरह पिघल रहा है बगैर किसी फायदे के। कोई बर्फ पिघल रहा है कोई फायदा नहीं देता, हमारी जिंदगी पिघल रही है बेसुध बगैर किसी फायदे के। इल्म से ज्यादा अब इल्म, अब इससे अल्लाह ताला से मांगना है कि इल्म तो ये बहुत वसी मफहूम है, इल्म तो ये बहुत वसी मफहूम है। हम इस इल्म को अल्लाह ताला के इल्म हकीकी अता करें, इसको इखलास के साथ अल्लाह ताला की तरफ रजू करना पड़ेगा कि असल देने वाली जात तो अल्लाह की जात है, असल देने वाली जात अल्लाह की जात है, और ये सबसे बड़ी नियमत है। ये हर के हर क्या कहते हैं उसको, तेरे गेरे मथो फेरे जैसे कहते हैं ना, हर एक को नहीं दी जाती है ये चीज, हर एक को नहीं दी जाती है। इंसान के पास अगर कीमती चीज होगा, डायमंड होगा, ये होगा, वो हर एक को, अब जिसमें वो सलाहियत देगा उसको दे दे, हर एक को नहीं दे। तो अपने अंदर ऐसा हौसला पैदा करें, हौसला समझते हो, आपका हौसला, हौसला पैदा करना। ये इंसान आजकल 10 रुपए पर, 5 रुपए पर, कुछ मामूली चीज पर, मामूली अपनी अना के ठेस पर इतना गिर जाता है, जिसको कहते हैं ना स्टूपिड लोग, क्यों इसमें हौसला नहीं, इसमें वो हौसला नहीं, इसमें वो हिलम नहीं है, उसमें वो बुर्दबारी नहीं है, इसमें वो जरफ नहीं है। कितने भी कम जरफ है, क्या मतलब हो, ये बड़ा कम जरफ, जरफ कहते हैं बर्तन को। अब कोई बड़ी चीज हासिल करनी है तो बड़ा बर्तन होना चाहिए, तो एक छोटी सी प्याली लेकर समुन्दर को मांगे, अरे भाई मेरे पास जरफ नहीं है। हमारे कश्मीरी में कहते हैं कि बानी बद शेरा, कहते नहीं कहते बानी शो बद शेर, अगर बहाना है आदमी की है, वो हौसला पैदा करना, वो जरफ पैदा करना, वो आला इखलाकी मयार पैदा करना, वो आला इखलाकी, वो क्या कहते हैं उसको, बुलंद ख्याल, कहते हैं बुलंद ख्याल, बुलंद किरदार, डॉक्टर इकबाल साहब ने एक शेर कहा है, मैं अक्सर इन्हें कहता हूं, उसने कि दोनों की परवाज एक ही फिजा में, लेकिन दोनों की परवाज शाहीन का जहां हो, तरगस का जहां हो, कौवा या करगस
ये भी उड़ान भरता है और एक शाहीन की उड़ान। अब ये थोड़ा आगे चला तो नीचे जंगली देखी, नजासत देखी, अपनी परवाज को भूल गया तो उसमें मजे मजे लेकर खाने लगा। अब वो कहां पीछे देखे, तू शाहीन है काम तेरा है परवाज, तू शाहीन है यानी तुम्हारा काम तो सिर्फ उड़ना है और मंजिल तो कहीं नहीं है। क्यों, जिसकी तरफ जा रहे हो वो तो बे इंतहा है, वहां कहां मंजिल है, किस जगह पर पहुंच कर कहेगा कि मंजिल पर पहुंचा। वहां कहा फल का कुल लजीद में नहीं, हर आलिम के ऊपर एक और मंजिल है, इसकी कोई हद नहीं। तो मालूम है इसका काम क्या है, सिर्फ परवाज करना। और फिर एक जगह कहा कि ये बाज शाहीन भी कभी क्या करता है, शिकार करता है, ये भी कभी शिकार करता है। कहा लपटना झपट कर, लपटना झपटना लपट कर झपटना, लहू गर्म रखने का है एक बहाना। ये दोहराने परवाज कभी शिकार के ऊपर झपटता है, लेकिन ये शिकार इसका मकसद नहीं है, फिर उसको छोड़ता है, फिर झपटता है, फिर छोड़ता है। असल में ये इसकी जो परवाज है अपने लहू में गर्मी चाहता है, ये इसका मकसद नहीं। और तवा जो है वो नजासत में मस्त हो गया, कब कब की अपनी परवाज, वही मोमिन की मिसाल है, मोमिन अपनी परवाज कब की भूल चुका है। इस नजासत को मजे से ले रहा है, अपनी परवाज अपनी मंजिल वो सब इसकी नजरों से। मेरी बातें शायद ग्रीक लग रही है, क्यों बात ग्रीक नहीं लग रही है, अजीब लग रही है। मैं अब मैं क्या कहते हैं इसको, आपको आपके घर की तरह बुला रहा जहां के आप हो, अपने घर की तरफ बुला रहा, मेरे घर की तरफ नहीं, अपने घर की तरफ। जरा ठहरकर सोचो कि हम कहां के हैं, हम शायद रास्ता तो नहीं भूलें, एक रास्ता चलने वाला के भी रुकता है, कुछ फिर निशाना दिखता है, क्या यही मेरा रास्ता है, नहीं नहीं मैं गलत रास्ते पर आया, फिर मुड़ता है, फिर गौर करके अपने रास्ते का तयन करता है, फिर क्या करता है, क्या करता है, भटका हुआ राही, फिर जानने वालों से पूछता है फलां जगह जाना है, तेरा रास्ता तो बताओ, करता है नहीं करता, कुछ जानने वालों से पूछता कि नहीं है। فاسألوا أهل الذكر إن كنتم لا تعلمون فاسألوا أهل الذكر میں جاننے والوں سے پوچھو اگر تم نہیں جانتے جاننے والوں سے اگر تم نہیں جانتے تو کیا ہم بدکے ہوئے راہی کی طرح ہیں یا نہیں اگر بدکے کی راہی راہی کی طرح ہیں تو پھر جس طرف کو جا رہے ہیں تھوڑی دیر میں رکنا پڑے گا गौर करना पड़ेगा कि मैं यहां से पूछ जा रहा हूं क्या ये रास्ता सही है, नहीं ये सही नहीं है, सही रास्ता इधर को है, ठीक। अब उधर को जाने की तैयारी करेगा तो फिर क्या करेगा, अब पूछने लगेगा कि मेरा रास्ता इधर को है, अब इस रास्ते में अगर कोई गया है, पहले जैसे किसी को जाना होता है क्या कहते हैं उसको किसी और जगह, तो वो कहता है नहीं, ये जफर साहब आए हैं दिल्ली से, अगर किसी को दिल्ली जाना है तो जफर साहब के पास जाए, और जफर साहब दिल्ली जाए तो ट्रेन कहाँ मिलेगी, किस तरह से मिलेगी, दिल्ली रेलवे स्टेशन से जामा मस्जिद कितनी दूर, क्यों ये दिल्ली गए हैं, वो समझता है दिल्ली जाने वाला है, उसको मालूम है वहां का महल वो और रास्ता कहाँ कहाँ से जाएगा, ट्रेन टिकट कहाँ से मिलेगी। इसी तरह से असल में इंसान अगर अपने मुकाम को नहीं पहचानेगा तो इस दुनिया से कोरा चला जाएगा। अल्लाह ताला ने बड़ा इकराम किया है, बड़ा करम किया है, मोमिन बनाया है, इससे बड़ी दौलत नहीं हो सकती। ईमान दिया है, अब इस ईमान में इतनी ताकत है, इस ईमान में इतनी कुव्वत है कि ये सारी कायनात इसमें इसके सामने कुछ भी नहीं। इसीलिए जो हमारे थे ना अबरिया के राम के सहाबा थे, ये नऊज़ुबिल्लाह मिन ज़ालिक, यानी ये क्या कहते हैं, नऊज़ुबिल्लाह का मौका नहीं कि उन्होंने इन चीजों की तरफ नहीं ध्यान दिया, लेकिन वो इन चीजों से किसी आला चीज में मतलब नहीं, इस्लामी को भी नहीं सिखाया कि आप दुनिया को छोड़ो, दुनिया की चीजें छोड़ो, नहीं, इस दुनिया में रहकर इस दुनिया के हुकूक को इसके हुकूक इस्लाम में सारी इस्लाम में आप देखोगे कि हर हर के हुकूक, मियां बीवी के हुकूक, बच्चों के हुकूक, हमसाय के हुकूक, तिजारत के असूल, ये सारा कि तो इसमें रहकर लेकिन अपना जो अपनी मंजिल है, अपना मकसद है, वो तो उसको समझना उसको, और सारा गोल गांव कर फिर इलम पर आए, किसको आएगा इलम पर आए। इसीलिए कहते हैं अगर आलिम सोया है आबिद की नींद से बेहतर, आबिद की इबादत से बेहतर है, आलिम की नींद आबिद की शब्दानी से। और अगर आलिम किसी जगह से गुजरेगा तो उस जगह पे अगर कब्रिस्तान होगा तो 40 दिन वहां उन मुर्दों पर क्या होती है, राहत होती। इसका मुकाम अल्लाह के नजदीक इतना ऊंचा है, किसका हूं, सरमायादार डॉक्टर का, इंजीनियर का, किसी और चीज का, किसका, आलिम का। तो आलिम कौन होगा जो मदरसे में बैठा हुआ है, ऐसा नहीं है। हर मोमिन तालिब इल्म है, हर मोमिन तालिब इल्म है, सिर्फ तलब होनी चाहिए, हिम्मत होनी चाहिए और समझ होनी चाहिए। अगर समझेगा बात को तो फिर अल्लाह ताला इतना दे देंगे, इतना दे देंगे कि इंसान कयास नहीं कर सकता। अल्लाह ताला समझने की तौफीक अता करें। अल्लाह ताला हम तो भटके हुए राही हैं, अल्लाह ताला हमें सीधा रास्ता दिखाए, अल्लाह ताला हमें उन लोगों से भी मिलाए जो उसके रास्ते को जानते हैं, उन लोगों से भी। हजरत शेख सदर कादर जिलानी रहमतुल्लाह अलैह कि इन मुनाजात में भी ये अल्लाहुम्मा दुल्लनी अला, और मुझे याद नहीं है, अल्लाह मुझे उस शख्स की भी जियारत नसीब फरमा जो मुझे तेरा रास्ते पर लगा दे, जो तेरा रास्ता जानने वाला। उनकी मुनाजात में मुझे अरबी पूरा याद नहीं है, इसी देखे थे अल्लाह से मिलना हो तो अल्लाह के मिलने वालों से मिलना, अल्लाह से मिलना हो है ना, जैसे कोई भटका हुआ राही रास्ता भूलेगा तो जानने वालों से पूछे। तो पहले तलब हो अपने मुकाम को पहचानने की, इसीलिए जो है ये आपका जो मेडिकल साइंस है ना, ये इस इंसान को जानता है, तो ये भी एक बहुत बड़ा ये चीज है। लेकिन इसके आगे तो आप मादी इंसान की मादियत का वो लेते हो, लेकिन इसका बड़ा जो हिस्सा है वो रूहानी है, इसका सोल है, इसकी रूह है, इसकी स्पिरिचुअल जो इसका कंस्ट्रक्शन है, और उसका इल्म तो वो तो उससे भी ज्यादा जाहिर है कि नहीं। अल्लाह ताला समझने की तरफ।